यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। भोटेकोसी बाढ़ीको एघारौं दिनमा हिजो दुईजनाको जीवितै उद्धार, खोजी अभियान जारी। एक्लो महसुस नगर्न बाढ़ी प्रभावितहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। पीड़ितलाई हियाएर थप पीड़ा दिनेहरूप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी। बाढ़ी पीड़ितका लागि प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा धेरै रकम संकलन। र रूसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता सकेर अमेरिकी वार्ताकारहरू युक्रेनतर्फ।
भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ, तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भोटेकोसी बाढ़ीको एघारौं दिनमा हिजो दुईजनाको सकुशल उद्धार गरिएको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्राबातीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। बाढ़ीबाट प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि हिलोमा गाडिएको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक सुमन विक नेतृत्वको टोलीले उहाँको उद्धार गरेको हो। थप उपचारका लागि श्रेष्ठलाई काठमाडौँ स्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको छ। त्यसै गरी माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनाबाट हिजै एकजना चिनिया नागरिकको पनि जीवितै उद्धार गरिएको छ। नेपाली सेना र कोरियाको डिजास्टर टोलीले हिजो दिउँसो आयोजनाको अडिट 4 टनेलबाट चिनिया नागरिकको उद्धार गरेको नेपाली सेनाले जानकारी दिएको छ। उद्धार गरिएका व्यक्तिलाई उपचार तथा आवश्यक स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशुल स्थित मैथिली ब्यारेकमा लगिएको थियो। त्यसअघि शुक्रबार त्रिशुली एक जल विद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो। भोटेकोसीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1340 जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। जसमध्ये रसुवामा 163 जना, नुवाकोटमा 193 जना, धादिङमा 67 जना, चितवनमा 362 जना, गोर्खामा 74 जना, तनहुमा 38, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिममा 219 जना गरी 1340 जनाको शव फेला परेको जानकारी दिइएको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1030 भन्दा बढ़ीको शव व्यवस्थापन माटो मुनि सुरक्षित गरी राखिएको नेपाल प्रहरीले जानकारी दिएको छ। भोटेकोसी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। यसै क्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11,05,56,26,971 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वाणिज्य बैंकमा 8,06,25,15,518 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रका आमा बुवालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढ़ीका क्रममा कतिपय आमा बुवाले आफ्नो ज्यानको समेत प्रवाह नगरी काँपिरहेका हातले नाति नातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनु परेको उल्लेख गर्दै उहाँले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नु परेको उल्लेख गर्नुभएको छ। बाढ़ीबाट प्रभावित ज्येष्ठ नागरिकको पीड़ा आफूहरूले हृदयदेखि महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जीवनको कठिन मोडमा उनीहरूलाई कहिल्यै अलपत्र नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पीड़ामा रहेका मानिसको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड़ दिँदै प्रधानमन्त्री शाहले यस्तो संवेदनशील घड़ीमा पीड़ितमाथि अनावश्यक टिप्पणी गर्ने हियाउने र थप पीड़ा दिन खोज्ने प्रति सरकार निर्मम हुने चेतावनी पनि दिनुभएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणको नमूना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ। यसअघि नमूना दिन पीड़ित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ पुग्नुपर्ने बाध्यता रहेकोमा बाढ़ी प्रभावित क्षेत्रका पीड़ित परिवारलाई सहज बनाउन विदुरमा नमूना संकलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायक महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीमा परेर फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमूना लिएर परीक्षण पश्चात पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीको बहावपछि नुवाकोटको चार स्थानका बस्ती उच्च जोखिममा परेका छन्। त्रिशुली नदीको बहाव परिवर्तनसहित पटक पटक आएको बाढ़ीले जग्गा कटान गर्न थालेपछि ती बस्ती जोखिममा परेका हुन्। पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका चारको दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढ़ी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रिग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार 100 भन्दा बढ़ी घरधुरी बसोबास गर्दै आएको दर्शनटार सहित आसपासका बस्ती जोखिममा परेका छन्। नेपालमा आएको विनाशकारी बाढ़ीपछि जारी खोज र उद्धार प्रयासमा सहयोग बढ़ाउन अमेरिकी सांसदहरूले विदेश मन्त्री मार्को रुबियोलाई पत्र लेखेका छन्। अमेरिकी संचार माध्यमहरूका अनुसार डेमोक्रेटिक र रिपब्लिकन पार्टीका 27 सांसदले नेपाललाई सहायता बढ़ाउन र आफ्ना बेपत्ता 75 नागरिकको खोजी तथा अवस्थाबारे उनीहरूको परिवार तथा संसदलाई जानकारी दिन माग गरेका छन्। भारत र चीन बेलायत दक्षिण कोरिया लगायत मुलुकले नेपाललाई ठूलो सहायता गरिरहेको सन्दर्भमा अमेरिकाले पनि खुला दिलले सहयोग गर्नुपर्ने उनीहरूको माग छ। विदेश मन्त्रीलाई पठाएको पत्रमा उनीहरूले बाढ़ीबाट प्रभावित समुदायमा विपद सहायता प्रतिक्रिया टोली खटाउन पनि आग्रह गरेका छन्। बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्न थर्मल र इन्फ्रारेड ड्रोन लगायतका सामग्री प्रयोग गर्न विदेश विभागले अन्तर एजेन्सी र निजी क्षेत्रसँग समन्वय गर्न अनुरोध गरेका छन्। उनीहरूले विदेश मन्त्रालयलाई नेपाल र चीनका विपद अधिकारीहरूका साथै अन्तर्राष्ट्रिय संस्थाहरूसँग खोज क्षेत्रहरूमा पूर्ण कभरेज र पहुँच सुनिश्चित गर्न संलग्न हुन आग्रह गरेका छन्। यसैबीच अमेरिकी विदेश मन्त्रालयले नेपाललाई $36 लाख भन्दा बढ़ीको मानवीय सहायता प्रदान गरिसकेको जनाएको त्यहाँका संचार माध्यमहरूले उल्लेख गरेका छन्। सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी बाढ़ीमा परि मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र उनीहरूका सन्ततिलाई पाएक पर्ने नेपाल एपीएफ स्कूलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीका कारण सम्पर्कविहीन भएका व्यक्ति र फेला परेका शवको पहिचानका लागि सुदूरपश्चिम प्रदेशमा प्रहरीले आफन्तजनको डीएनए नमूना संकलन शुरू गरेको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
भोटेकोशी बाढ़ीका कारण सम्पर्कविहीन भएका व्यक्ति तथा फेला परेका शवको पहिचानका लागि सुदूरपश्चिम प्रदेशमा प्रहरीले आफन्तजनको डीएनए नमूना संकलन शुरू गरेको छ। प्रदेशका 9 वटै जिल्ला प्रहरी कार्यालय मार्फत सम्पर्कविहीन भएका व्यक्तिको पहिचानका लागि आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन थालिएको हो। सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल तथा जिल्ला अस्पतालमा नमूना संकलन भइरहेको र अहिलेसम्म 5 महिला र 9 पुरूष गरी 14 जनाको नमूना संकलन गरिएको प्रहरीले जना जनाएको छ। डीएनए परीक्षण गर्न नमुना संकलनका लागि परिचय खुल्ने कागजात लिएर जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदम बहादुर विष्ट सम्पर्कविहीन भएका व्यक्ति तथा फेला परेका शवको पहिचानका लागि 9 जिल्लामा आफन्तको डीएनए परीक्षण गर्न नमुना संकलन भएको बताउनुहुन्छ।
कैलालीमा 6 डीएनए आफन्तबाट कलेक्सन भएको छ भने कञ्चनपुरमा पनि 6 कलेक्सन भएको छ, त्यसै गरी 2 डणेलधुरा प्राप्त भएको छ।
भोटेकोशी नदीमा आएको बाढीका कारण सुदूरपश्चिम प्रदेशका 209 सम्पर्कविहीन भएकोमा अहिलेसम्म 59 परिवारको सम्पर्कमा आएको र अझै 150 सम्पर्कविहीन रहेको एसएसपी विष्टको भनाइ छ।
सुदूरपश्चिम प्रदेशबाट 209 सम्पर्कविहीन भएकोमा अब अहिलेसम्म 59 सम्पर्कमा आउनु भएको छ, 150 अहिलेसम्म चाहिँ सम्पर्कमा आउनु भएको छैन, मिसिङ हुनुहुन्छ।
बाढीका कारण कैलालीका 64, कञ्चनपुरका 36, डणेलधुराका 16, बैतडीका 8, बाजुराका 16, दार्चुल्लाका 4, बझाङ, डोटी र अछामका 2 सम्पर्कविहीन अवस्थामा रहेका छन्। प्रहरीका अनुसार सम्पर्कविहीन हुनेहरूमा केही सुरक्षाकर्मी, कर्मचारी र अधिकांश कामदार रहेका छन्। जगत साउद, रेडियो नेपाल, धनगढी।
बाँकी समाचार। कास्कीको माछापुच्छ्रे गाउँपालिका 1 सादल स्थित निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा हिजो पहिरो खस्दा गम्भीर घाइते भएका 2 कामदारको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाख्रीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 आयुष राई र खोटाङको कोपिलासगढ़ी गाउँपालिका 1 27 किसान राई रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। बाजुराको बिरे खोलामा भीषण बाढ़ी आउँदा 23 परिवार विस्थापित भएका छन्। अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडी स्थित बढ़ीमालिका नगरपालिका 6 र 8 सीमामा पर्ने बिरे खोलामा ठूलो बाढ़ी आएको स्थानीय लालसिंह साउदले जानकारी दिनुभयो। कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका 1 टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ। वर्षासँगै मुस्ताङको कालीगण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको जोखिममा परेको हो। बैतडीको झुलाघाट नाकामा रहेको नेपाल भारत ऐतिहासिक झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ। 150 अगाडि इस्ट इण्डिया कम्पनी सरकारले निर्माण गरेको झोलुङ्गे पुल जीर्णोद्धार हुन नसक्दा जीर्ण अवस्थामा पुगेको हो। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
पुलको नेपालतर्फको भागमा रहेका काठका पाता कुहिँदै गएका छन् भने फलामका रड तथा लकहरूमा खिया लाग्दै गएको छ। पुलको नियमित मर्मत सम्भार नहुँदा यसको अवस्था थप कमजोर बन्दै गएको स्थानीय व्यवसायीहरू बताउँछन्।
मेरो नाम धनबहादुर बोहरा नै अवस्थामा छ भन्नु पर्यो। अब त्यो खिया लागेकै छ, ताक्ताहरू पनि लगभग भित्रबाट कुन लागे छन्। तत्काल मर्मत त गर्नै पर्ने देखिन्छ, त्यो अब दीर्घकालीन हुँदैन। अब त्यो काम चलाउ मात्र भएको छ।
भाचिन चाहिँ हल्का हल्का 3-4 ठाउँमा नट बोल्टहरू
झुलाघाटमा रहेको एकमात्र झुलुङ्गे पुलको तत्काल मरमत सम्भार गर्नुपर्ने उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष हिमानन्द भट्टको माग छ। साथै दीर्घकालीन समाधानका लागि मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने उहाँको भनाइ छ।
एकदम नयाँ सरकार बन्दैछ, तपाईँमा अब सबै पहल गरिदिए हुन्थ्यो र अहिले अब त्यो खालि हिटेकल्या मात्रै हुने हो। तपाईँ पुलको द्वारा अब पहाडी जिल्लामा पड्ने जो प्रभाव छ तपाईँको बारेमा अवगत छ। अब त्यो मोटरेबल पुल जोडिदियो एकदम आर्थिक एकदम निकै हुन्थ्यो पहाडी जिल्लामा।
यता बैतडीका प्रमुख जिल्ला अधिकारी मिना अरियालको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले जीर्ण बन्दै गएको झोलुङ्गे पुलको निरीक्षण गरेको छ। पुलको अवस्था तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेकाले मर्मतका लागि माथिल्लो निकायमा पहल भइरहेको प्रमुख जिल्ला अधिकारी अरियालले बताउनुभयो।
हिसाबलाई कुरा गरेर अलिकति के छ भनेको अहिले चाहिँ हामीले गर्ने भन्नुभएको छ। हिसाबलाई एकदम जीर्ण छ हजुर, होइन यो तुरन्तै बनाउनु पर्नेछ। कुन दिन एक्सिडेन्ट हुन्छ भने छ काठहरू भित्रभित्र अब कुहिरहेछ के त्यो
जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको तत्काल मर्मत सँगै दुई देश बीचको व्यापारिक तथा आवत जावतको प्रमुख नाका झुलाघाटमा मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने स्थानीयको माग छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
अब अन्तर्राष्ट्रिय समाचार। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि अमेरिकी वार्ताकारहरू युक्रेनको राजधानी कीव जाने तयारीमा जुटेका छन्। अमेरिकाले रुस युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई पुनः तीव्र बनाएको हो। अमेरिकी विशेष दूत स्टिभ विटकफ र जारेड कुस्नरले हिजो क्रेमलिनमा पुटिनसँग करिब 3 घण्टा वार्ता गर्नुभएको थियो। वार्तामा अमेरिकी प्रतिनिधिहरूले युद्ध अन्त्यका लागि सम्भावित समाधानका विभिन्न विकल्प प्रस्तुत गर्नुभएको थियो। पुटिनसँगको संवादपछि अमेरिकी टोलीले युक्रेनमा पनि वार्ता गर्ने तयारी थालेको हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी वार्ता टोली आफ्नो देश आइरहेको जानकारी दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसपटकको वार्ता सफल हुनेमा आफू आशावादी रहेको बताउनु भएको छ। यमनका साउदी अरब समर्थित सरकारी सेना र हुथी विद्रोहीहरू बीच भएको लड़ाईमा 60 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। झडपमा परिमृत्यु हुनेमा सर्वसाधारणसहित सेना र हुथी लड़ाकू रहेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा समाचार प्राप्त भएको छ। सन् 2022 जुलाईमा भएको युद्ध विराम भंग भएपछि रेड सीको प्रवेशद्वारको नियन्त्रणका लागि यमनको दक्षिण पश्चिममा यो झडप भएको हो। अमेरिकामा यस वर्ष दादुरा रोगका संक्रमितको संख्या 3,000 नाघेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बिहिबारसम्म देशभर 3,134 जनामा दादुरा पुष्टि भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
भदौ 10 गते आएको भुटेकोशी बाढ़ीले रसुवा जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले शनिबार बाढ़ीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै त्यस्तो जनाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले बाढ़ीबाट 28 वटा सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 वटा बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र 1,500 वटा निजी घरमा क्षति पुगेको जानकारी दिनुभयो। बाढ़ीले जिल्लामा 41 किलोमिटर सड़क, 6 वटा पक्की पुल, 8 वटा बेली ब्रिज र 10 वटा झलुङ्गे पुल बगाएको छ। बाढ़ीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढ़ीले 111 मेगावाटको रसुवा, 120 मेगावाटको भोटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानी मार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्ने बताउनु भएको छ। शनिबार धनगढ़ीमा आयोजित निजी क्षेत्र र प्रदेश सरकार बीच बजेट सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले औद्योगिक क्षेत्रको विकास र रोजगारी सृजनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकताका साथ सम्बोधन गर्ने बताउनुभयो। मुख्यमन्त्री भट्टले प्रदेशको रातो किताब रकम वितरण गर्ने पुलिन्दा मात्र नबनाई प्रदेशको समृद्धि, प्रदेशको आवश्यकता, सम्भावना र जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी ल्याउने प्रयास गर्ने उल्लेख गर्नुभयो। मुख्यमन्त्री भट्टले निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा निजी क्षेत्रका उद्योगिक व्यवसायीहरूले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीतिगत सहजीकरण गर्दै लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। पृथ्वी राजमार्गको कृष्ण भीरमा सड़क भाँसिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन नेपाल आयन निगमले उपत्यका बाहिर बोटलिङ गरी सिलिण्डर ल्याउन उद्योगहरूलाई अनुमति दिएसँगै उद्योगहरूले ग्यास ल्याउन थालेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष तथा नेपाल ग्यासका संचालक गोकुल भण्डारीले आफ्नो उद्योगका सिलिण्डरहरू चितवनमा रहेको नेपाल ग्यास गण्डकीमा बोटलिङ गर्ने काम भइरहेको जानकारी दिनुभयो। नेपाल ग्यासले उपत्यकामा दैनिक 11,000 सिलिण्डर बिक्री गर्दै आएको छ। संचालक भण्डारीका अनुसार केही दिन भित्रमा नै 8-10 हजार सिलिण्डर दैनिक काठमाडौँ ल्याउने गरी तयारी भएको जानकारी दिनुभयो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सामान्य अवस्थामा काठमाडौँमा दैनिक 40,000 सिलिण्डर आवश्यक पर्ने गरेकोमा अहिलेको अवस्थामा 1,00,000 जति सिलिण्डर खपत हुने अवस्था आएको बताउनुभयो। आफूले संगठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकोले केही दिनमा नै समस्याको समाधान हुने उहाँले उल्लेख गर्नुभयो।
भुवन आचार्य, अब खेल समाचार। एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले अहिले साउदी अरबको सामना गरिरहेको छ। टस जितेको साउदी अरबले ब्याटिङ रोजेको छ। प्रतियोगिता अन्तर्गत यसअघि नेपालले बहराइन र मलेसियालाई पराजित गरिसकेको छ। यसैगरी अस्ट्रेलियामा रहेको नेपाल ए पुरूष क्रिकेट टोलीले अन्तिम तथा तेस्रो खेलमा न्यूजील्याण्ड ए विरूद्ध खेल्दैछ। डार्विनको मरारामा भइरहेको खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको छ। अब खेल सम्बन्धी थप समाचारका साथमा राजेन्द्र विक्रम साई।
किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे, हिमालयन चितुवाले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन्। जापानको नायोगा शहरको करिया हलमा शनिबार साँझ सम्पन्न हिट किक बक्सिङ 59 अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासंघ विश्व च्याम्पियनशीपको मेन इभेन्ट प्रतियोगितामा हिमालयन चितुवाले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चोइनार्डलाई नकआउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल भएका हुन्। प्रतिस्पर्धी बक्सर चोइनार्ड सन् 2025 विश्व च्याम्पियन खेलाड़ी हुन्। दोस्रो राउण्डको दोस्रो मिनटमा बक्सर घिमिरेले कड़ा मुक्का प्रहार गर्दै प्रतिस्पर्धी चोइनार्डलाई नकआउटमा पराजित गर्न सफल भए। हालसम्म 29 अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका उनी 21 खेलमा विजय हासिल गर्दा 20 नकआउट गर्दै जित्ने एकमात्र नेपाली खेलाड़ी हुन्। नेपालको गौरव, नेपालको साहस र नेपाली शानलाई किक बक्सिङ खेल मार्फत देशको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुर्याउने बक्सर घिमिरे नेपालको चम्किलो तारा बनेका छन्। जित हासिल गरिसकेपछि बक्सर घिमिरेले हालै रसुवाको भोटेकोशी बाढ़ीबाट पुगेको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीड़ितलाई सहयोग गर्ने जानकारी दिएका छन्। काठमाण्डुमा जारी नेपाल भलिबल लीग एनबीएलमा काठमाण्डु रेड्सले मधेस वारियर्सलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको निकै रोमाञ्चक खेलमा काठमाण्डुले मधेसलाई 3-2 सेटमा पराजित गरेको हो। खेलमा काठमाण्डु 20-25, 16-24, 25-17, 22-25 र 16-14 विजय भयो। नेपाली पुरूष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 प्राप्त गर्नेछ। यही भदौ 27 गतेसम्म काठमाडौँको त्रिपुरेश्वर स्थित कवर्ड हलमा हुने एनबीएलमा 6 टोलीले सिंगल राउण्ड रोबिन लीगमा प्रतिस्पर्धा गर्नेछन्। लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाड़ी भन्दै अनुकेश शर्माले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगिताको विभिन्न खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्वश्रेष्ठ खेलाड़ी बनेका शर्मालाई मोटरसाइकल पुरस्कार प्रदान गरिएको लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर महाजनले जानकारी दिनुभयो।
अब मौसम सम्बन्धी जानकारी। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टाङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग, कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.8 र न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस थियो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:38 भयो भने सूर्यास्त भरे साँझ 6:34 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। भोटेकोशी बाढ़ीको 11 दिनमा हिजो 2 जीवितै उद्धार, खोजी अभियान जारी। एक्लो महसुस नगर्न बाढ़ी प्रभावितहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहको आग्रह। पीड़ितलाई हियाएर थप पीड़ा दिनेहरूप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी। बाढ़ी पीड़ितका लागि प्रधानमन्त्री राहत कोषमा 11 अर्ब भन्दा धेरै रकम संकलन। र रूसमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता सकेर अमेरिकी वार्ताकारहरू युक्रेनतर्फ। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार 8 अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।